यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल बंगलादेश विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता। नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइन हुँदै 40 मेगावाट विद्युत बंगलादेश निर्यात हुने। नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बीपी राजमार्ग दशैं अगाडि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने, विकल्पका रूपमा अन्य रूटलाई सुचारू गर्ने काम भइरहेको। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। र ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। नेपालले बंगलादेशसँग विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता गरेको छ। नेपालले भारतपछि बंगलादेशमा 40 मेगावाट विद्युत बिक्रीका लागि बहुप्रतीक्षित त्रिपक्षीय सम्झौता गरेको हो। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रिजाउल करीम र भारतको नोडल एजेन्सी NVVN का प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन सहित दुवै देशका उच्च अधिकारीको उपस्थिति थियो। प्राधिकरणले भारतीय एजेन्सी NVVNलाई बिजुली उपलब्ध गराउनेछ। सो कम्पनीले भारतीय संरचना प्रयोग गरेर बिजुली बंगलादेश पुर्याउनेछ। नेपाल र भारत बीचको पहिलो अन्तर्देशीय प्रसारण लाइन हुँदै विद्युत निर्यात गर्न लागि हो। कुल 400 KV क्षमताको सो प्रसारण लाइन मार्फत पठाइएको विद्युतको हिसाब मुजफ्फरपुरमा राखिनेछ। प्राधिकरणले 25 मेगावाट क्षमताको त्रिशुली र 22 मेगावाट क्षमताको चिलिमी जलविद्युत आयोजनाको विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ। प्राधिकरणले वर्षायामको 5 महिना जून 15 देखि नोभेम्बर 15 सम्म प्रति युनिट 9.30 रूपियाँमा बंगलादेशलाई विद्युत निर्यात गर्नेछ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार दुई देशका सचिव स्तरीय संयन्त्रको निर्णय अनुसार आज सम्झौतामा हस्ताक्षर भएको हो। सचिव स्तरीय संयन्त्रको बैठकमा दुई देशबीच सुनकोशी तेस्रो जलविद्युत आयोजना, नेपाल बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिव स्तरीय संयन्त्रको बैठक अगावै टुंगो लगाउने सहमति भएको छ। यस्तै कुल 680 मेगावाटको सुनकोशी जलाशयुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ेको छ। बंगलादेशले सन् 2040 सम्म नेपालबाट 9000 मेगावाट विद्युत लैजाने यसअघि नै घोषणा गरिसकेको छ। नेपाल र भारतबीच पनि 10 वर्षमा 10,000 विद्युत निर्यात सम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो। सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका अध्यक्ष भीषतीश कुमारको उपस्थिति रहेको नेपाल आयल निगमले जनाएको छ। सम्झौता अनुसार भारतको सिलीगुड़ीबाट नेपालको झापा स्थित चारालीसम्म 50 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारालीमा 18,900 किलोलिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल निर्माण हुनेछ। यस्तै अम्लेखगंजबाट चितवनको लोथरसम्म 62 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ। लोथरमा 91,900 किलोलिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। ती आयोजनाको कुल लागत 15 अर्ब रूपियाँ बराबर रहने निगमले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण 34 राजमार्गमा 805 स्थानमा पहिरो गएकोमा 774 स्थानको पहिरो हटाइएको जनाएको छ। मन्त्रालयले आज पत्रकार सम्मेलन गरी 29 राजमार्गमा विभागीय तथा भाड़ाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारू गरिएको जानकारी दिएको हो। यस्तै 5 मुख्य राजमार्गका 39 स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनः स्थापना गर्न 20-25 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। त्यस्तै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुङ्गा खण्डमा बाढ़ीका कारण सड़क नै बगाएकाले दशैं अगाडि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ। त्यसको विकल्पका रूपमा अन्य रूटहरूलाई सहज ढंगले सुचारू गर्ने काम भइरहेको सचिव शर्माले जानकारी दिनुभयो। सो सड़क खण्डमा पहाड़ काटेर सड़क बनाउने अवस्था नरहेको र सड़क बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने देखिएको उहाँले जानकारी दिनुभयो। बाढ़ीका कारण बीच बाटोमा फँसेका सवारी साधनलाई निकाल्नका लागि खोला किनारमा नै अस्थायी सड़क निर्माणको काम भइरहेको सचिव शर्माले जानकारी दिनुभयो। दशैं अघि उपत्यका बाहिरिने अन्य राजमार्गहरू सुचारू हुने र बाढ़ीका कारण 8 स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेली ब्रिज राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। मध्य पहाड़ी राजमार्ग अन्तर्गत खुरकोट घुर्मी खण्ड आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। केही दिन अघि आएको वर्षासँगैको बाढ़ी पहिरोले राजमार्गको सयौं स्थान अवरूद्ध भएपछि 5 दिनदेखि आवागमन ठप्प भएको थियो। राजमार्गमा दुवैतर्फबाट 5 दिनसम्मको निरन्तर प्रयासपछि पहिरो पन्छाएसँगै आज दिउँसोदेखि सड़क सञ्चालनमा ल्याइएको सिन्धुली गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद नेउपानेले जानकारी दिनुभयो। राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमीन कमलो बनाएकाले सुखा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो। मुलुकभरबाट बाढ़ी पहिरो र डुबान लगायत प्राकृतिक विपदमा परेका 17,120 जनाको उद्धार गरिएको छ। खोज उद्धारमा खटिएको नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरी र स्वयंसेवकहरूबाट गरी आज बिहानसम्म 17,000 भन्दा बढ़ीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो। उहाँले विपदमा परि बेपत्ता भएका 22 जनाको खोजी कार्य जारी रहेको जानकारी दिँदै विपदका घटनामा परि मुलुकभर घाइते भएका 169 जनाको विभिन्न अस्पतालहरूमा निशुल्क उपचारको प्रबन्ध गरिएको बताउनुभयो। घाइते मध्ये धेरैको स्वास्थ्य अवस्था ठिक भएर घर फर्किएको पनि प्रवक्ता तिवारीले जानकारी दिनुभयो। उहाँले विपदका बेला अति प्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्वारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत समेत वितरण गरिएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट 2,158 जना कोशी प्रदेशबाट 90 जना मधेस प्रदेशबाट 35 जना सबैभन्दा बढ़ी बागमती प्रदेशबाट 13,640 जनाको उद्धार गरिएको छ। प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी घाइते बालबालिका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उद्धार कार्य गरिएको र खोज तथा उद्धारको काम अन्तिम चरणमा पुग्नका साथै बेपत्ताको खोजी तीव्र रूपमा भइरहेको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताउनुभयो। त्यसै गरी गृहमन्त्री रमेश लेखकले खोज उद्धार तथा राहत वितरणका साथै अवरूद्ध राजमार्ग खुलाउन सरकारवाला निकाय एवं मन्त्रालयसित समन्वय गरिरहनु भएको छ। गृहमन्त्री लेखकले बाढ़ी प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई उद्धार राहत वितरण र घाइतेहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ। गृहमन्त्री लेखकले राजमार्ग सुचारू गर्न सहजीकरण, यात्रुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरूसित पनि छलफल गर्नुभएको थियो। त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपदमा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किएका परिवारलाई राहत रकम वितरण शुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपदबाट घाइते भएका कोही पनि उपचारबाट वञ्चित हुन नपर्ने बताउनु भएको छ। आज राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको अवस्थाबारे जानकारी लिँदै उहाँले उपचाररत घाइतेको जस्तोसुकै जटिल अवस्थाको उपचार पनि निशुल्क हुने बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले विपदको बेला सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै सबै स्वास्थ्य संस्थालाई प्रभावकारी ढंगले सेवा उपलब्ध गराउन निर्देशन दिएको बताउनुभयो। मन्त्री पौडेलले घाइतेले उपचारका लागि स्वास्थ्य संस्थामा जान र आउन नसक्नेलाई अस्पतालले ल्याउने व्यवस्था पनि गरिने जानकारी दिनुभयो। उहाँले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो। यस वर्षको दशैं आजदेखि शुरू भएको छ। यस अवसरमा बसन्तपुरमा रहेको दशैं घरमा वैदिक विधिपूर्वक देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ। बिहान 9:16 शुभ साहितमा दशैं घरमा जमरा राखिएको छ। यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा गरी घटस्थापनासहित जमरा राख्नु भएको छ। त्यस्तै गोर्खा दरबारको दशैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ। परम्परा अनुसार गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको पूजा कोठामा पदस्थापना गराई घड़ा थापेर जमरा राखिएको हो। बड़ा दशैंको पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घट स्थापना गरिन्छ। आजकै दिन विधिपूर्वक घट अर्थात घड़ा स्थापना गरी त्यही घड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको 15 दिनलाई दुर्गा पक्ष भन्ने गरिन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज 26 गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। असोज 26 गते देवी विसर्जनको साइत बिहान 8:33 रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढ़ी पहिरो पीड़ितहरूलाई तत्कालका लागि राहत र दीर्घकालीन पुनस्थापनाको काम गरिरहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत घटस्थापनाको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले अकल्पनीय रूपमा जनधनको क्षति हुँदा यस वर्षको दशैं पनि खल्लो हुन गएको उल्लेख गर्नुभएको छ। सर्वोच्च अदालत दशैं पर्वका अवसरमा आजदेखि विदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने जनाइएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाईका लागि अदालत खुल्ला रहने सर्वोच्च प्रशासनले सूचना जारी गरी जनाएको हो। न्याय प्रशासन ऐन 2073 दफा 26 बमोजिम घटस्थापना शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बंगलादेशका वन वातावरण जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेश बीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जा लगायत क्षेत्रमा सहकार्य बढ़ाउने विषयमा छलफल भएको छ। पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला स्थित धर्मशाला 21 वर्षपछि फिर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतले 2060 सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी हाल पशुपति क्षेत्र विकास कोष र मारवाड़ी सेवा समिति बीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो। अदालतका सूचना अधिकारी मेलिस बाँसकोटाले समितिले दायर गरेको मुद्दामा दावी नपुग्ने फैसला भएको बताउनुभयो। अब मारवाड़ी सेवा समितिले 21 वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशाला स्थित चार रोपनी पन्ध्र आना दुई पैसा क्षेत्रफल र सोही स्थानको किता नम्बर 85 चार रोपनी दस आना क्षेत्रफल गरी जम्मा 9 रोपनी 9 आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। असोज 10 गते परेको अविरल वर्षाका कारण सिन्धुलीको तीनठूला बीपी राजमार्ग मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा ठूलो मात्रामा क्षति पुग्दा यातायात ठप्प भएको छ। यातायात ठप्प भएपछि सिन्धुलीको खुरकोट र मूलकोटका होटल व्यवसायी मारमा परेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
सिन्धुलीमा बाढ़ी पहिरो पीड़ितहरूको आँखा अझै उभाएको छैन। बाढ़ीले पुरिएको घर होटल व्यवसाय र आफ्नो दैनिकी सम्झेर उनीहरूको आँखा रसाइरहेका छन्। तत्काल वितरण गरेको राहत तथा खाद्य सामग्रीले पनि खुशी दिएको छैन।
एउटा केही पनि बाँकी राखेन, अहिले सबै पकाएको छ। अहिले डिटेलमा त हामीले केही टिप्न पाएको छैन। टोटल लगानी भनेको 20 करोड एभोभको लगानी थियो हाम्रो यहाँ।
यति बेला सवारी साधनको चापाचाप हुने बीपी राजमार्गको सड़क सुनसान जस्तै देखिन्छ। बीपी राजमार्ग हुँदै पूर्व पश्चिम जाने ठूला सवारी साधन गुड्न सकेका छैनन्।
फुरकोट सामानलाई चाहिँ यही लोकलहरू चाहिँ मोटामोटी चलेको छ। क्यूमा चाहिँ होइन, फाटाफुटो इमर्जेन्सीहरूमा बस चाहिँ छैन।
बाढ़ी पहिरोले सिन्धुलीको तीन ठूला बीपी मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा क्षति पुगेपछि सवारी साधन बीच बाटोमै अड्कदा हजारौं यात्रुहरूले अनेकौं शास्ति झेले। कलाघर सिन्धुलीका 12 जना सांस्कृतिक टोली 6 दिनपछि सिन्धुली आइपुगेका छन्। कमलामाई नगरपालिका 3 का रीता विश्वकर्मा।
भगुन्नेमा उदा 11 बजे आउन आउँदै रोकिम, अनि त्यही पर्यटन दिवसको दिन सांस्कृतिक कार्यक्रमको लागि गयो। खास त्यो दिन अब गएको दिन बेलुकादेखि पानी परेर त्यति बेला बत्ती छ न, मोबाइलमा चार्ज छ, यसो घरतिर फोन गर्नलाई त्यो हाम्रो नेटवर्क आउँछ।
सिन्धुलीको 3 वटा सुनकोशी, गोलन्जो र फिकल गाउँपालिका बढ़ी बाढ़ी प्रभावित बनेका छन्। अहिले ती पालिकाहरूमा सरकारी तथा गैर सरकारी संस्थाहरूले बाढ़ी पहिरो पीड़ितको तथ्याङ्क संकलन र राहत वितरणको लागि खटिएका छन्। 110 भन्दा माथि नेपाल प्रहरी त्यस क्षेत्रमा खटिएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफले।
अब केही गाडीहरू त्यो काभ्रेको सिमानामा जुन त्यो खोलाले बगाएको ठाउँ र 3 किलोमिटरमा चाहिँ 10-12 गाडीहरू चाहिँ चालकहरू मात्रै आफ्नो गाडीको सुरक्षाको लागि बस्नुभएको अवस्था मात्रै छ त्यहाँ। डिएसपी साहबको नेतृत्वमा प्रभावित क्षेत्रहरूमा 110 जना भन्दा बढी चाहिँ नेपाल प्रहरीको चाहिँ जनशक्ति परिचालन भएर काम पनि गरिरहेको छ। अहिले राहतको सन्दर्भमा पनि अहिले हाम्रो जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीजीको संयोजकतामा राहत वितरण तदर्थ समिति भनेर एउटा गठन पनि भएको छ, राहत वितरण गर्ने सुरु पनि भएको छ।
बाढ़ी पहिरोमा परि सिन्धुलीमा 3 जनाको ज्यान गएको छ भने 90 जनाको हेलिकप्टर मार्फत र सवारी साधनमा रहेका 400 यात्रुहरूको उद्धार गरिएको छ। बाढ़ी पहिरोको मारमा सबैभन्दा धेरै सिन्धुलीको खुरकोट र मूलकोटका होटल व्यवसायीहरू प्रभावित बनेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। ताइवानको पिङटुङ काउन्टी स्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु भएको छ। घटनापछि अस्पतालमा रहेका करिब 300 बिरामीलाई अन्यत्र सारिएको अधिकारीहरूले जनाएका छन्। अस्पतालको मेसिन कक्षमा रहेको एयर कम्प्रेसर जल्दा आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानले गरेको क्षेपियास्त्र प्रहारको बदलामा उसका आणविक केन्द्रहरूमा आक्रमण गरे त्यसको समर्थन गर्न नसकिने प्रश्न पार्नु भएको छ। राष्ट्रपति बाइडेनले आफूले प्रमुख औद्योगिक राष्ट्रका समूह G7 का नेताहरूसँग कुरा गर्दा इजरायलले इरान विरूद्ध सामान्य स्तरको मात्र आक्रमण गर्नुपर्ने सुझाएको बताउनुभयो। राष्ट्रपति बाइडेनले इजरायलले सक्तो संयम अपनाउनुपर्ने भन्दै आक्रमणपछि इरानले गर्ने प्रत्याक्रमणमा पनि ध्यान दिनुपर्ने प्रश्न पार्नुभयो। इजरायलले गैरातीभरि लेबनानको बेरूतमा गरेको आक्रमणमा कम्तीमा 6 जनाको ज्यान गएको छ। इजरायली आक्रमणमा मध्य बेरूतको संसद भवन नजिकको भवन ध्वस्त भएको थियो। लडाकू समूह हिजबुल्लाहको पकड़ रहेको दक्षिणी बेरूतमा पनि आक्रमण भएको छ। हिजबुल्लाहको गढ़मा आक्रमण गर्नुअघि इजरायली सेनाले स्थानीयलाई सचेत रहन भनेका थिए। यो हप्ता लेबनन विरूद्ध पहिलो पटक स्थल आक्रमण शुरू गरेको इजरायलले हिजो मात्र बेरूतमा भएको भिडन्तमा आफ्ना 8 सैनिक गुमाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अब खेलकुद समाचार।
क्यानाडामा जारी त्रिगुणात्मक T20 सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानाडाको किङ सिटीमा भएको खेलमा नेपालले 56 रनको जित हात पारेको हो। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको ओमान 19.5 ओभरमा 101 रन जोड्दै अल आउट भयो। ओमानका दिशान मुसकले 35 र अभिक इलासले 12 रन बनाए। यसअघि नेपालले 7 विकेटको क्षतिमा 157 रन जोड्यो। कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालको त्रिकोणात्मक T20 आई सिरिजमा ओमानलाई 56 रनले हराएको हो। नेपालका कुशल फुतेलले 3, रोहित पौडेल र सन्दीप लामिछानेले 2-2 विकेट लिए। टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले 20 ओभरमा 7 विकेट गुमाउँदै 157 रन बनाएको थियो। नेपालको जितमा कप्तान रोहित पौडेल 44 बलमा 2 चौका र 4 छक्का सहित 56 रनको योगदान दिए। ओपनर अनिल शाह 11, आसिफ शेख 16, देवफनल 18, दिपन सिंहरी 1, गुलशन झा 2 र कुशल फुतेल 11 रनमा आउट भएका थिए। यो खेलमा नेपालका कप्तान रोहित पौडेल म्यान अफ दि म्याच घोषित भए। जारी सिरिजमा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले ओमानलाई नै 37 रनले हराएको थियो। नेपाल क्यानाडासँग पहिलो खेलमा 4 विकेट र दोस्रो खेलमा 14 रनले हारेको थियो। नेपालले 4 अङ्क बनाएको छ। 3 खेलेको ओमानसँग 2 अङ्क रहेको छ। अब ओमान र क्यानाडा बीचको खेल बाँकी छ। यो खेलको नतिजापछि सिरिज विजेताको निर्णय हुनेछ। 3 खेल खेलेको क्यानाडाको 4 अङ्क छ। एभरेस्ट महिला भलिबल लिगमा काठमाडौँ स्प्याकले लगातार तेस्रो जित निकालेको छ। त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा बिहिबार मधेस युनाइटेड विरूद्ध 3-1 सेटको पुरानो आगमन जित निकाल्यो। जितसँगै 4 खेलमा 9 अङ्क जोडेको काठमाडौँ शीर्ष स्थानमा उग्लेको छ। 4 खेलमा पराजित मधेस अङ्क बिनाउँदै पुछारमा छ। यसअघि ललितपुर किङ्ससँग 3-1 सेटमा पराजित भएको काठमाडौँले चितवन शक्ति र गण्डकी थर्सलाई समान 3-1 सेटमा हराएको थियो। मधेस यसअघि कर्णाली ललितपुर र चितवनसँग समान 3-1 सेटमा पराजित भएको थियो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलेदेखि मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 29.4 मिलिमिटर। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर, पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 21.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल बंगलादेश विद्युत निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौता। नेपाल र भारत बीचको अन्तर्देशीय प्रसारण लाइन हुँदै 40 मेगावाट विद्युत बंगलादेश निर्यात हुने। नेपाल र भारत बीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बीपी राजमार्ग दशैं अगाडि पूर्ण रूपमा संचालनमा आउन नसक्ने, विकल्पका रूपमा अन्य रूटलाई सुचारू गर्ने काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा जानकारी। र ताइवानको एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा 9 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।